मेरो चाहिँ नि साङ्गीतिक यात्रा चाहिँ नि म 4 वर्षको उमेरमा हुँदाखेरि नै मेरो बुवाले चाहिँ नि मेरो भायोलिनमा चाहिँ औँलाहरू राखेर मलाई सिकाउन थाल्नुभयो। किनभने मेरो बुवा त प्रसिद्ध भायोलिन वादक, नेपालका प्रथम भायोलिन वादक गोपालनाथ योगी, अनि बाल्यकालबाटै सुरु भएको हुनाले मैले चाहिँ यो भनौँ न बाल्यकालमा अरू कुराहरू जस्तै भनौँ न मान्छेले बच्चाहरूले त्यो बेला फुटबल खेल्न जान्थे गर्दाखेरि त्यो चाहिँ खेल्ने पिरियडमा चाहिँ म चाहिँ नि म भायोलिनसितै खेल्थेँ, भायोलिन म्युजिकमै खेल्थेँ, म्युजिकमै रमाउँथेँ। त्यसले गर्दा गर्दै अनि बुवाले मलाई ट्रेन गर्नुभयो, अलमोस्ट मास्टर अफ म्युजिकसम्म ट्रेन गर्नुभयो। र 2045 सालमा चाहिँ नि तत्कालीन उपकुलपति नेपाल प्रजापतिसंघका विजय बहादुर मल्ल, म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ नि मलाई चाहिँ नि होइन तपाईँ जस्तो यङ जेनेरेसन चाहिँ नि आउनुपर्छ होइन यस प्रज्ञाप्रतिष्ठानमा आउनुपर्छ भनेपछि अनि म गएँ। र गएपछि अब अहिले 2045 सालदेखि भनेपछि अलमोस्ट 27 वर्ष चाहिँ नि नेपालको प्रज्ञाप्रतिष्ठानमा कार्यरत गरिसकेको छु। त्यसबाहेक अब नेपालका विभिन्न, किनभने मलाई यो भायोलिन तपाईँको यो सारङ्गी चाहिँ नि यो बच्चाहरूलाई चाहिँ नि यदि मैले बच्चैदेखि मैले सिकाएँ जस्तो मैले पाएँ एउटा मौका, त्यसरी एउटा स्कुलमा ट्रेन गरेर गयो भने नेपालमा चाहिँ धेरै सङ्गीतज्ञहरू जन्मिन्छन्, धेरै म्युजिसियन जन्मिन्छन् र विदेशमा पनि नाम कमाउँछन् भन्ने हिसाबले चाहिँ मैले स्कुलहरूमा पनि ट्रेन गरिरहेको छु।
हजुर, अनि अब तपाईँ भायोलिनको साथसाथै अब सारङ्गीमा पनि अब एक्सपर्ट नै भइसक्नु भएको छ होइन, कतिको अहिले चाहिँ कतिको प्रयोग भइरहेको छन् त भनौँ न भायोलिन र सारङ्गी कम्पेरिटिभ त्यो तुलनाको रूपमा हेर्दाखेरि भनौँ न अब कतिको नेपाली साङ्गीतिक क्षेत्रमा कतिको प्रयोग भइरहेको छ, कुन बढी भइरहेको छ?
अब साँच्चीकै भन्नुपर्दाखेरि चाहिँ के भने भायोलिन चाहिँ एउटा इन्टरनेसनल इन्स्ट्रुमेन्ट भएको हुनाले यसको चाहिँ नि बढी चाहिँ नि युज हुने स्वाभाविकै हो होइन। अब भन्नु सबै यो भायोलिन त एज अ चाहिँ नि हरेक गीतमा चाहिँ एउटा काउन्टर पिसको हिसाबले आउँछ, एउटा सोलो इन्स्ट्रुमेन्टको हिसाबले आउँछ र त्यति आधुनिकमा पनि युज हुन्छ। त्यति हुँदाहुँदै पनि अब हाल आएर चाहिँ नि सारङ्गी पनि तपाईँको अलमोस्ट लोकगीत त सबै लोकगीतमा चाहिँ सारङ्गी युज हुने हुन्छ नै, त्यो बाहेक पनि अहिले चलेका चाहिँ आधुनिकमा अब पपमा पनि मान्छेहरूले अलिकति किबोर्डसित फ्युजन गरेर सारङ्गीलाई युज गरिरहेका छन् र सारङ्गी वादकहरू पनि अब धेरै छन्। यो चाहिँ नि गन्धर्वले मात्र नबजाएर अरूहरू जातिले पनि जस्तै प्रेम राजा महत भनौँ न, अब अमेरिकामा बसी गरिरहनु भएको छ, म पनि गैर गन्धर्व जाति नै भएँ।
अब अस्ट्रेलियामा पनि अब प्रज्ञा प्रतिष्ठानबाट आउनुभएका धेरै विद्यार्थीहरू पनि यहाँ अवश्य पनि हुनुहुन्छ होइन अस्ट्रेलियामा पनि, तर तपाईँले सिकाउँदाखेरि चाहिँ खास के कस्तो कुराहरूलाई चाहिँ अब विशेष गरी सानो उमेरदेखि अवश्य पनि तपाईँले पनि सानो उमेरदेखि सुरु गर्नुभयो, तर नेपालमा कतिको त्यो सानै बच्चैदेखि म्युजिक सिकाएर त्यो लैजाने भन्ने कतिको त्यो छ, कस्तो छ अहिले?
अहिले नेपालमा चाहिँ तपाईँले हेर्नुहुन्छ भने छ बच्चाहरूलाई अहिले कस्तो भएको छ भने तपाईँको क्लास 4बाटै चाहिँ नि बच्चाहरूलाई सङ्गीतको शिक्षा दिनुपर्छ भन्ने एउटा स्कुलले पनि त्यही गरिरहेछ र प्यारेन्ट्सहरूले पनि त्यो सोच आएको छ। पढाइ मात्र गरेर अब हुँदैन र त्यस कारणले केही स्पोर्ट्स म्युजिक गराउनै पर्छ भन्दाखेरि अनि यो म्युजिक चाहिँ नि गाउनेले गाइ नै रहेछ, बजाउनेको पनि छ, बजाउने पनि अहिले यति स्टुडेन्टहरू बढिरहेछन् र बच्चाले तपाईँले भने जस्तो बच्चैकै सानो उमेर भनौँ न क्लास 4-5बाटै सुरु गऱ्यो भने चाहिँ नि त्यो यो अति राम्रो हुन्छ। सबभन्दा ठुलो कुरा त सुर र ताल दिने हो बच्चालाई सुरुमा हामीले होइन, मेलोडी एन्ड रिदम हो। अनि बच्चा त्यो क्लास 4मा आउँदाखेरि त यति उसको माइन्ड चाहिँ नि सार्प छ हुन्छ कि त्यति बेला चाहिँ म्युजिकको लागि है उसले क्याच गरिहाल्छ, तुरुन्तै क्याच गर्छ। जस्तै मैले यहाँ पनि शब्दमालाका विभिन्न स्कुलहरूमा गएँ, तपाईँको एकदम सानो बच्चाहरूले पनि उनीहरूलाई चाहिँ नि भनौँ न नर्मल सारे गम पदनिसा कसरी यसको चाहिँ एसेन्डिङ डिसेन्डिङ जान्छ र त्यो बाहेक चाहिँ ताल कसरी कुनै पनि गीतमा एटलिस्ट ताली त रिदममा बजाउँ भनेर सिकाउँदाखेरि उनीहरूले विदिन 2 मिनट्समा चाहिँ उनीहरूले लियो क्याच लियो।
प्राइभेट स्कुल जाने अथवा बोर्डिङ स्कुल जाने विद्यार्थीहरू सरकारी स्कुलमा पनि सङ्गीतमा त्यतिकै अब ध्यान आजकल दिइएको छ छैन, कस्तो छ?
होइन, सरकारी स्कुलमा पनि तपाईँको यो चाहिँ नि यो पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले चाहिँ नि पाठ्यक्रम नै बनाइदिएको छ है, तपाईँको क्लास 6देखि नै त्यो छ भनौँ न, सारङ्गीले यो गर्नुपर्ने, भायोलिनले यो गर्नुपर्ने, गिटारले यो गर्नुपर्ने, रिदममा चाहिँ मादल र तबलाले यो गर्नुपर्ने पाठ्यक्रमै बनाइदिएको छ र त्यहाँ पनि सरकारले चाहिँ नि लगानी गरेको छ र त्यहाँ अझै सामुदायिक स्कुलको म चाहिँ अझै भन्छु कि भन्छु भने उनीहरूमा त्यो त्यो लोकको रस चाहिँ नि बसिसकेका हुन्छ होइन, त्यो छ। त्यसबाहेक यतापट्टिको तपाईँको अलिकति प्राइभेट स्कुल अलिकति भनौँ न लगानी धेरै गर्नुपर्ने ठाउँमा स्कुलमा पनि राम्रै भइरहेछ।
भनेपछि शिक्षण अब सङ्गीत शिक्षा खालि आर्थिक रूपमा अब राम्रो रहेको परिवारमा मात्रै सीमित छैन?
छैन छैन छैन, डेफिनेटली छैन।
तपाईँको अब फेभरेट ट्युन एउटा सुनिहालौँ न सारङ्गीको सबभन्दा पहिला एकचोटि।
धन्यवाद, म तपाईँहरूलाई श्रोतावर्गहरूलाई म चाहिँ एउटा सिमसिमे पानीमा सारङ्गीमा बजाउन चाहन्छु।
भायोलिनमा 18 बजाउने हो भने कतिको फरक सुनिन्छ त, एकचोटि सुनिहालौँ नि त भाइ। हजुर, नेपाली सिमसिमे पानीमा अब सारङ्गीमा सुन्नुको मजा नै अर्कै नै हुन्छ
अवश्य। यसको एउटा लोक चाहिँ नै भनौँ न, नेपाली हामी जाने लोकमा यति लोकसङ्गीतमा यति धनी छौँ कि अझै जति जति हामी नेपालको पश्चिम भागमा जान्छौँ विभिन्न लोक धुनहरू लोकगीतहरू यति राम्रा छ कि, र मैले विदेशीहरूसित मैले कन्सर्ट गर्दाखेरि पनि ए तिमीहरूको लोकगीत आइरिस म्युजिक भन्दा पनि राम्रो छ भनेर भन्छन् कि उनीहरूले।
कतिको टुर गर्नुहुन्छ त, कतिको बाहिरतिर कतिको
जानुहुन्छ? नर्मली अब भनौँ न, म चाहिँ नि तपाईँको के अरे युरोपमा चाहिँ नि डेनमार्क गएको छु, र त्यहाँ चाहिँ नि त्यहाँ चाहिँ कोपेनहेगन युनिभर्सिटीमा पढाइ पनि र बच्चाहरूलाई मैले वर्कसप पनि गरेँ र विभिन्न 18 जति प्रोग्राम कन्सर्ट गरेँ, र त्यसपछि चाहिँ नि अहिले नेपालबाट चाहिँ नि तपाईँको म्याक्सिमम् तपाईँको गभर्मेन्ट कल्चरल टुरमा चाहिँ नि अब भनौँ न इन्डियामा कुनै पनि उसमा जस्तो सार्क म्युजिक फेस्टिभलमादेखि लिएर गत दसैँमा मात्र पनि म सार्क डान्स म्युजिक फेस्टिभलमा गएको थिएँ, पार्टिसिपेट गरेको थिएँ, र जुन त्यो त्यहाँको नाट्य सङ्गीत एकाडेमीले हामीलाई बोलाएको थियो त्यसमा पार्टिसिपेट भएर, अनि मैले त्यहाँको चाहिँ शास्त्रीय रागहरूप्रति पनि मैले धेरै कुराहरू बजाएर देखाएँ उनीहरूको जस्तै, उनीहरू खुसी भएर, र अस्ति गत हाम्रो प्रधानमन्त्री केपी ओली जाँदाखेरि पनि 7 बुधामा चाहिँ नि अखिल भारतीय सङ्गीत नाटक एकाडेमी र नेपाल सङ्गीत एकाडेमीमा चाहिँ नि यो सम्बन्ध गाँसिएर भारतीय सङ्गीतले चाहिँ नाट्य सङ्गीतले नेपालीहरूलाई सहयोग गर्ने भन्ने आशा कि, त्यो एउटा पहिलो पाइला चाहिँ त्यहाँबाट पनि सुरुवात भएको थियो।
त्यही अब इन्टरनेसनल अडियन्सहरूलाई अब अन्तर्राष्ट्रिय जगतमा तपाईँले बजाउँदाखेरि उनीहरूले कतिको छुट्याउन सक्छन् त, यो नेपाली सङ्गीत ए यो त भारतीय सङ्गीत जस्तै सुनिन्छ भन्ने खालको छुट्याउन उनीहरूलाई कतिको सजिलो गाह्रो कस्तो हुन्छ?
है तपाईँले भन्नुभएको जस्तै जब हामीले चाहिँ राग प्रदर्शन गर्छौँ, त्यो प्रेजेन्ट गर्छौँ राग, कुनै पनि राग भनौँ न चलेको रागहरू कुनै पनि प्रेजेन्ट गर्छौँ, अनि उनीहरूले पुरासित सबभन्दा पहिला सोध्ने क्वेसन ए तिमीहरू गरेर भारतको त म्युजिक एउटै रहेछ भन्छन्, तर हामीले जब प्रोग्राम गर्छौँ हामीले कन्सर्ट गर्छौँ तपाईँको भारतीयहरूले पनि गर्दाखेरि चाहिँ के गर्छन् भने उनीहरूले म्याक्सिमम् चाहिँ राग मात्र गर्छन्, तर हामीले चाहिँ एक घन्टाको हामीसित प्रोग्राम छ भने हामीले 15 मात्र त्यो शास्त्रीय रागको प्रदर्शन गर्छौँ, त्यसबाहेक हामीले गर्ने भनेको नेपाली नै लोकधुनहरू नै राजामती लिनुहोस् होइन, त्यो भयो, अनि त्यसपछि पहाडका गएर जानु तपाईँ टप्पा छ हामीसित होइन तामाङको छ, त्यो सबै प्रदर्शन गरेपछि उनीहरू टोटल्ली ए त फरक छ भनेर पत्ता लगाइहाल्छ। र क्लासिकलै कुरा गर्ने हो भने हाम्रो नेवारी चाहिँ नि तपाईँको चाहिँ नि धेरै यस्ता टुनहरू छन् जुन चाहिँ नि तपाईँको मल्ल पिरियडमाहरू बनेको छ, चर्याहरू छन्, त्यो नै हाम्रो शास्त्रीय हो खास होइन, जस्तै तपाईँको सोरठी हो त्यो सोरठी पनि शास्त्रीय नै हो, अब चर्या र नेवारी सङ्गीत त यति धेरै छ कि भनेर साध्यै छैन कि, त्यो चाहिँ नि त्यो सङ्गीतज्ञहरूलाई त्यो ज्ञान हुनु पऱ्यो, शास्त्रीय सङ्गीतको पनि ज्ञान हुनु पऱ्यो उसलाई, तपाईँको चाहिँ नि नेवारी सङ्गीतको पनि ज्ञान हुनु पऱ्यो, र तपाईँको हाम्रो चाहिँ नि पूर्वेली र पश्चिमेली को पनि ज्ञान हुनु पऱ्यो सङ्गीत
पेसागत रूपमा लानलाई भनौँ न। अब एकचोटि अब अस्ट्रेलियाको उदाहरण दिइहाल्यो है, अस्ट्रेलियामा चाहिँ अब नेपाली रेस्टुरेन्टहरू खोल्दाखेरि चाहिँ अब प्राय अब खानाहरू इन्डियन इन्फ्लुएन्सको खाना भइहाल्छ, अस्ट्रेलियन क्लाइन्ट अस्ट्रेलियन ग्राहकहरूको लागि चाहिँ उनीहरूलाई चाहिँ नेपाली खाना भन्ने के हो भन्ने त्यति नथापा भएर अब व्यापार सञ्चालन गर्नको लागि पनि हुन्छ नि अब इन्डियन करीहरू हाल्नै पर्ने किसिमले बाध्यता पनि हुन्छ नेपालीहरूको बारेमा त्यति खानाबारे थाहा नभएर, त्यस्तै हिसाबले भनौँ न अब नेपालीहरूलाई नै अन्तर्राष्ट्रिय स्तरमा नेपाली सङ्गीतकै प्रचारको लागि भनौँ त्यसरी काम गर्नलाई भनौँ न इन्डियन भारतीय पृष्ठभूमिको म्युजिक यो हाल्नै पर्ने बाध्यता नै हुन्छ कि हुँदैन त?
होइन बाध्यता छैन तपाईँको यदि उसलाई छैन तपाईँको नेपाली लोक सङ्गीतको राम्रो नलेज छ होइन ऊ यदि ऊ शास्त्रीय सङ्गीतज्ञ भए पनि उसलाई यसो यसमा छ भने उसले तपाईँको हाम्रो चाहिँ नि एक डेढ घन्टाको युरोपमा गर्ने प्रोग्रामहरू चाहिँ नि तपाईँलाई त्यसमा चाहिँ भारतीय सङ्गीतमा चाहिँ नि टिकिरहनुपर्छ भन्ने आवश्यक छैन
छैन
त्यो हामी मजाले गर्छौँ र हाम्रो तपाईँको हाम्रो जुन तालवाद्यहरू छन् तपाईँको मादल छन् तपाईँको होइन ढोलक छ तपाईँको धिमे छ यो डम्फे भनौँ न यो यिनीहरू तालवाद्यहरू आफैमा चाहिँ इन्डियनभन्दा धेरै फरक छ जब तपाईँले एउटाले तबला बजाएको इन्डियनको सुन्नुहोस् होइन त्यही ट्युन बजाउनु उनीहरूले हामीले चाहिँ त्यसरी त्यही तालमा रिदममा बज्ने चाहिँ हामीले मादलमा बजायो भने त्यो तबलामा भन्दा मादलमा धेरै मिठो सुन्छ र विदेशमा चाहिँ नै पश्चिमेलीहरूले धेरै मन पराउँछ.
तपाईँले सिक्नु भएको सारङ्गीमा सिक्नु भएको सबभन्दा पहिलो धुन कुन सम्झिनु भएको छ?
मैले सबभन्दा पहिले सारङ्गीमा सिकेको धुन चाहिँ नि तपाईँको मैथली जस्तो होस् लाग्छ मलाई होइन मैथली छ त्यो मैथली चाहिँ तपाईँले अहिले मैले तपाईँले जुन कुरा राख्नु भएको थियो त्यो भारतीय सङ्गीतको भन्दाखेरि बोर्डरको भएको हुनाले त्यो चाहिँ अलिकति भारतकै कलर आउँछ हाम्रो मैथलीमा. मैथली त हाम्रो धेरै ठुलो छ नि हाम्रो संस्कृति मैथली संस्कृति धेरै छ त्यो पनि त्यो कलर चाहिँ आउँछ
सुनाउन मिल्छ हामीलाई
डेफिनेटली म हजुर कोसिस गर्छु.
तपाईँले सानो हुँदा अब सारङ्गी सिक्दाखेरि सारङ्गी रे भायोलिन सिक्दाखेरि भन्नु न कतिको नेपालमा अब त्यति त्यो बेला त अब त्यति भायोलिन त्यति प्रख्यात त अवश्य पनि थिएन होला होइन किन मैले गरेर आयो भन्ने जस्तो तपाईँले कहिलेकाहीँ प्रश्न गर्नुहुन्थ्यो कि हुनुहुन्थ्यो कि कस्तो थियो?
होइन मैले जुन बेला भायोलिन गरेँ नि क्लास फोरमा अहिले अहिलेको मैले अहिलेको बच्चाहरूसित मलाई चाहिँ श्रेय लाग्छ कि अहिलेको स्कुलकोहरूसित त्यति बेला मैले तपाईँको भनौँ न क्लास सानैबाट सुरु गरिहालेँ फोर यसबाट गरेँ म स्कुल जानुभन्दा पहिला मलाई भायोलिन बजाउन आइसकेको थियो है मतलब प्रफेक्ट थिइनँ तर त्यही पनि एज अ स्टुडेन्ट आउँथ्यो र मैले कहिले पनि मैले स्कुलमा भन्न पाइनँ सेभेन क्लाससम्म मैले मलाई भायोलिन आउँछ भनेर किनभने त्यति बेला यस्तो थियो कि त्यति बेलामा त्यो म बोर्डिङमै पढेको भए पनि गाउने बजाउने भन्ने हुँदा नि त्यो पढाइभन्दा बिग्रिन्छ है ए पढाइ होइन है भनेर स्कुलले पनि नगर्ने होइन त्यति बेला पनि हद गरेँ स्कुलले गरेर चाहिँ नि वाद विवाद यो चाहिँ नि के अरे तपाईँको निबन्ध सिबन्ध यस्तो मात्र गराउँथेँ हाजिर जवाफ होइन गराउँथेँ म्युजिकली चाहिँ त्यति थिएन र तर त्यो भनेर मेरो उसमा भन्ने छैन किनभने मेरो बुवा त यति 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 प्रख्यात हुनुहुन्थ्यो र मेरो बुवाले त बाह्रवटा ब्याले गर्नुभएको छ ब्याले भन्ने कुरा जुन युरोपमा तपाईँको अमेरिका रसमा पनि एउटा चाहिँ नि म्युजिक डाइरेक्टरले लाइफमा दुईवटा तिनवटाभन्दा बढ्दा गरे हुँदैन मेरो बुवाले कुमारी ब्याले शिव ताण्डव होइन 27 सालमा तपाईँको
कसरी
नेपाल प्रज्ञा प्रतिष्ठानमा तपाईँको 40 जना त्यति बेलामा 40 जना म्युजिसियन अर्केस्ट्रा ब्याले भनेको के हुन्छ भने तपाईँको ड्रामा भनेको डाइलेक्ट हुन्छ होइन तपाईँको गीती नाटक भनेको अपेरा भनेको खालि गीतले मात्र गर्ने डाइलेक्ट भन्न पाइँदैन अनि ब्याले भनेको यस्तो हो कि तपाईँको त्यो न त्यहाँ डाइलेक्ट हुन्छ न चाहिँ नि सङ हुन्छ खालि म्युजिकको एक्सप्रेस फ्लोमा त्यहाँ चाहिँ कथा भन्नुपर्ने हुन्छ. 27 सालमा तपाईँको कुमारी बुवाले गर्नुभयो त्यसपछि आएर धेरै गर्नु बालकृष्णसँग गर्नुभयो होइन अब त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ त्यस्तो लागेन मैले म्युजिक गरेर चाहिँ नि एकदम मैले गरेँ र त्यति बेलामा चाहिँ नि भनौँ न नेपालमा चाहिँ आउने स्विसहरूदेखि लिएर जर्मन होइन अमेरिकन जापानिज त्यो जम्मै बुवाको सम्पर्कमा थिएँ. बुवा हप्ताको 2-3 प्रोग्राम गर्नुहुन्थ्यो एकाडेमी बाहेक प्राइभेट प्रोग्राम होइन भन्दाखेरि म त सानैदेखि चाहिँ नै झन् विदेशीहरूमा पढेँ विदेशीहरूले त्यस्तो मन पराउने मन पराउँदाखेरि त होइन यो त गर्नै पर्छ. म चाहिँ तपाईँको क्लास 7 हुँदाखेरि पनि के भन्थेँ भने किन रविशङ्करको मात्र नामले हामी नेपाली गर्न सक्दैनौँ हामी पनि गर्न सक्छौँ भन्थेँ कि त्यस कारण म खुसी थिएँ धेरै खुसी थिएँ.
हजुर, आउँदो दिनहरूमा पनि हामीले अब तपाईँको सफलता र तपाईँको विद्यार्थीहरूको सफलताको अब समाचार सुन्न पाउँछ है। जो शुभकामना हाम्रो तर्फबाट, र आज हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
मलाई यहाँ आएर, अस्ट्रेलियामा आएर आफ्नो कला प्रदर्शन गर्न साथै दुई चार शब्द बोल्न दिनुभएकोमा ऋजेशजी तपाईँलाई धेरै धेरै धन्यवाद। साथै यस एसबिएस रेडियो सुनेर हेरिरहेको श्रोता वर्गलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु।